Radio Veri FM. Radio Veri FM.
Radio Veri FM. 98.6 Rexy 2.7 MHz. महिलालाई शिक्षा र अवसर दिनुपर्ने सरकारवालाको माग, आर्थिक सशक्तिकरणमा जोड,
जङ्गली हात्तीको आक्रमणमा परि बर्दियामा एकजनाको ज्यान गयो, निकुञ्जले जनधनको सुरक्षा गर्नुपर्ने स्थानीयवासीको माग,
मधेस केन्द्रित दललाई समेत मनाएर अघि बढ्न सत्ता साझेदार कङ्ग्रेस र प्रमुख प्रतिपक्ष एमालेका शीर्षस्थ नेतासँग प्रधानमन्त्रीको आग्रह, मोर्चाले सरकारलाई 7 दिनको समय दियो,
अमेरिकी गुप्तचर निकाय सिआइएले विश्वभरका टेलिभिजन तथा टेलिफोन ह्याक गरेको विकिलिक्सको दावी, आफूले केही प्रतिक्रिया नदिने सिआइएका प्रवक्ताको भनाई,
र नेपालगञ्जमा आजबाट नेपालगञ्ज गोल्ड कप फुटबल प्रतियोगिता हुने, ए डिभिजनका 8 टोली भिड्ने।
हिमाल पहाड तराई कोही छैन पराई, बिहानको भेरी खबरबाट डिलु र सुचित्राको नमस्कार। तपाईँ हामीलाई radioveri.com.np मोबाइल एप्लिकेसनका साथै बर्दियाको रेडियो टाइगरबाट पनि सुनिरहनु भएको छ।
अब खबर विस्तारमा। महिलाहरूलाई अधिकार सम्पन्न बनाउनका लागि उनीहरूलाई आर्थिक रूपमा बलियो बनाउनु पर्ने सरकारवालाले बताएका छन्। 107 अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा उनीहरूले महिलालाई उचित अवसर दिनुपर्ने माग गर्दै वीरनगरमा र्याली समेत निकालेका छन्। उनीहरूले महिलालाई शिक्षा, स्वास्थ्य लगायतका अधिकार दिएर आर्थिक रूपमा बलियो बनाएमा मात्र विभेद हटाउन सकिनेमा पनि जोड दिएका छन्।
महिलाहरूको राज्यका संयन्त्र प्रक्रियाहरूमा चाहिँ सहभागिता, निर्णायक भूमिका र जिम्मेवारी, त्यो
चाहिँ
स्थानीय विकास अधिकारी अमृत लम्सालले महिलाले हरेक स्थानीय निकायमा निर्णायक भूमिका खेलेको बताउँदै शिक्षा, स्वास्थ्य लगायत अन्य कुरामा महिलालाई सहभागिता जनाउन सबैले सहयोग गर्नुपर्ने बताउनुभयो।
महिलाहरूको राज्यका संयन्त्र प्रक्रियाहरूमा चाहिँ सहभागिता, निर्णायक भूमिका र जिम्मेवारी, त्यो चाहिँ हामीले धेरै सफलता हासिल गरिरहेका छौँ। अत्यन्तै हामीले गर्नुपर्ने क्षेत्रहरू धेरै छ, विशेष गरेर शिक्षा स्वास्थ्यमा चाहिँ लगानी र यस सँगसँगै चाहिँ जोडिएको रोजगारीका अवसरहरूमा महिलालाई चाहिँ एउटा पहुँचको त्यो वातावरण सिर्जना गर्न सक्यो भने वास्तवमै महिलाहरू एउटा सक्षम एउटा समाजका चाहिँ एक रथका चाहिँ दुई पाङ्ग्राको रूपमा महिला र पुरुष चाहिँ स्थापित हुन सक्ने अवस्था रहन्छ।
उहाँले महिलालाई उचित अवसर दिएर नेतृत्व तहमा पुर्याउन सबैले सहयोग गर्नुपर्नेमा पनि जोड दिनुभएको छ।
हामी विभिन्न आफ्नो जिम्मेवारीमा छौँ। हामी घरमा, हामी चाहिँ समाजमा महिला नारीहरूलाई चाहिँ सम्मान गर्न सक्यौँ, एकअर्कालाई चाहिँ बुझ्न सम्मान गर्न सक्यौँ भने मात्र चाहिँ यो अन्तर्राष्ट्रिय महिला दिवस र नारीलाई चाहिँ कदर गरेको चाहिँ सम्मान हुनेछ। उहाँहरूलाई चाहिँ एउटा अगाडि बढ्ने मौका चाहिँ त्यो इनेबलिङ इन्भाइरोमेन्ट चाहिँ हामीले निर्माण गर्न सक्यौँ भने मात्र यो नारी दिवसको चाहिँ औचित्य मकसद चाहिँ पुरा हुन्छ।
कार्यक्रममा सहभागले सुरक्षितका स्थानीय स्तरमा हुने हरेक क्रियाकलापमा महिलाको समान सहभागिता जनाउन, मुख्य पदहरूमा सहभागी गराउन जरुरी भएको बताएका छन्। स्थानीय संरचनामा महिलाको उचित सहभागिता जनाउन सबैभन्दा पहिला उसको घर परिवारका सदस्य लगायत विशेष गरी पुरुषले साथ दिनुपर्ने उनीहरूको भनाइ छ। जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत हित प्रसाद पौडेलले महिलाको क्षमता विकास भए हिंसा सहनु नपर्ने बताउँदै सबैले छोरीलाई छोरा सरह शिक्षा दिनुपर्ने बताउनु भएको छ। कार्यक्रममा राजनीतिक दल तथा सङ्घ संस्थाका प्रमुख तथा प्रतिनिधिको पनि सहभागिता रहेको छ। कार्यक्रम महिला तथा बालबालिका कार्यालय सुर्खेतका महिला विकास प्रमुख जमुना पौडेलको अध्यक्षतामा सम्पन्न भएको हो।
यस्तै दिवसको अवसरमा सुर्खेतको वीरेन्द्रनगरमा स्थानीय विकास महिला सहभागिता विषयक व्यक्तित्व कला प्रतियोगिता गरिएको छ। वीरेन्द्रनगरमा विभिन्न वडाका 24 जनाको सहभागिता रहेको प्रतियोगितामा वीरेन्द्रनगर 14 का मेलिना बिसी पहिलो, वीरेन्द्रनगर 18 का तुलसी वन दोस्रो, वीरेन्द्रनगर 1 का दीपा नेपाने तेस्रो तथा केशव कुमारी खरेल सान्त्वना हात पार्नु भएको छ। प्रतियोगितामा प्रथम हुनेलाई 2250, दोस्रो हुनेलाई 1875, तेस्रो हुनेलाई 1500 र सान्त्वना हुनेलाई 1150 रुपियाँ सहित प्रशंसा पत्र प्रदान गरिएको छ। यस वर्षको अन्तर्राष्ट्रिय महिला दिवसको नारा महिला सम्मानको आधार सिपयुक्त र स्वरोजगार भन्ने रहेको छ। यस्तै महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयले नेपालमा बदलिदो परिवेशमा कामकाजी महिला सन् 2030 बराबरी पाइला भन्ने नारा पनि तय गरिएको थियो। यस वर्षको महिला दिवसलाई महिलाको आर्थिक सशक्तिकरणलाई प्राथमिकता दिने खालका कार्यक्रममा जोड दिएको थियो। हरेक वर्ष अङ्ग्रेजी महिनाको मार्च 8 श्रमिक महिलाको सम्मानमा विश्वभर महिला दिवस मनाइने गरिन्छ।
यस्तै 107 अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा एमनेस्टी इन्टरनेसनल नेपाल लायर्स समूह 69 सुर्खेतले विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएको भन्दै सुर्खेतका 3 जना महिलालाई सम्मान गरेको छ। भवानी अफसेटका हिमा कुमारी उपाध्याय, एकल महिला संस्थाका अध्यक्ष शीतल सिंह राठौर र बुटा स्वास्थ्य चौकीका अनमी सीता शर्मालाई प्रमाणपत्र सहित तोसल्ला ओडाई सम्मान गरिएको छ। उपाध्यायलाई उद्योग व्यवसायको क्षेत्रमा, राठौरलाई महिलाको अधिकार र एकल महिलाको हकमा तथा शर्मालाई निस्वार्थ भावले किशोरीहरूको स्वास्थ्य शिक्षामा योगदान पुर्याएको भन्दै सम्मान गरिएको हो। कार्यक्रममा सिनेटर गहेन्द्र प्रसाद दाहालले मञ्चबाट मात्र महिलाहरूलाई सम्मान गरेर नहुने भन्दै मन मस्तिष्कबाट पनि सम्मान गर्नुपर्ने बताउनु भएको छ। एमनेस्टी इन्टरनेसनल नेपाल लायर समूह 69 सुर्खेतका संयोजक सीमाचन्द को सभापतित्वमा भएको कार्यक्रममा विभिन्न सङ्घ संस्थाका प्रतिनिधिको पनि सहभागिता रहेको छ। एमनेस्टी इन्टरनेसनल नेपाल लायर समूह 69 सुर्खेत र एमनेस्टी इन्टरनेसनल नेपाल काँक्रे बिहारी युथ नेटवर्क सुर्खेतको समन्वयमा कार्यक्रम गरिएको थियो।
बर्दिया राष्ट्रिय निकुञ्जभित्रबाट आएको जङ्गली हात्तीको आक्रमणमा परि बर्दियामा 1 जनाको ज्यान गएको छ। गाउँ पसेको जङ्गली हात्तीलाई धपाउन घर बाहिर निस्केका बेला बबई नगरपालिका 3 कर्मलाका 18 वर्षीय विजय नेपाल अर्जुनको हात्तीले कुचेर ज्यान गएको इलाका प्रहरी कार्यालय भुरी गाउँले जनाएको छ। यसैबीच स्थानीयले जीव ज्यान घरगोठ र अन्नबाली सुरक्षा गर्नुपर्ने माग गर्दै हिजो बिहान राजमार्ग समेत बन्द गराएका थिए। पीडित परिवारलाई 1 जनालाई रोजगार दिने, राहत रकम 530,000 बढाएर 10 लाखका लागि पहल गर्ने, निकुञ्ज किनारमा कंक्रिट वाल निर्माण लगायतका सहमति भएपछि पूर्व पश्चिम राजमार्ग दिउँस खुलेको थियो। निकुञ्ज किनारमा लगाएको सुधारिएको विद्युतीय तारबार समेत चुडालेर हात्ती गाउँमा पसेर आतंक मचाउने गरेको स्थानीयको गुनासो रहेको छ। बर्दिया निकुञ्जबाट आएका जङ्गली हात्तीले केही दिन यता निकुञ्ज आसपासका क्षेत्रमा बबई नगरपालिका सूर्यपटुवा ठाकुरद्वारा लगायतका गाउँमा अन्नबाली नोक्सान र घरगोठ भत्काएर आतंक मचाएको छ। जङ्गली हात्ती गाउँमा पसेर नोक्सानी पुर्याउन थालेपछि गाउँवासीहरू आफ्नो बाली नाली जोगाउन ज्यान जोखिममा राखी हात्ती धपाउन रातभर जागराम बस्ने गरेका छन्। निकुञ्जभित्रबाट जङ्गली हात्ती गाउँमै आएर यस वर्ष मात्रै 6 जनाको ज्यान लिनुका साथै 57 घरगोठ भत्काएको छ। हात्तीलाई जङ्गल बाहिर निस्किन नदिन झण्डै 40 किलोमिटर क्षेत्रमा विद्युतीय तार लगाइए पनि प्रभावकारी नभएकाले यो समस्याको दीर्घकालीन समाधान खोज्नुपर्ने सरकार वालाले बताएका छन्।
राष्ट्रिय मानवाधिकार पोहोर भदौमा कैलालीको टिकापुरमा नेपाल प्रहरी एसएसपी सहित 8 सुरक्षाकर्मी र 1 बालक मारिने गरी भएको घटनामा सशस्त्र प्रहरी बलका तत्कालीन डिआइजी खडानन्द चौधरी र एसपी लक्ष्मण बहादुर सिंहलाई विभागीय कारवाही गर्न सिफारिस गरेको छ। प्रहरी संगठनबीच आपसी समन्वय अभाव, असावधानी, गुप्तचरको कमजोरी र सुरक्षा लापरवाहीका कारण टिकापुर घटना भएको ठहर गर्दै आयोगले 2 जनामाथि विभागीय कारवाही गर्न सिफारिस गरेको हो। कैलाली का तत्कालीन प्रमुख जिल्ला अधिकारी राजकुमार श्रेष्ठ र इलाका प्रशासन कार्यालय टिकापुरका तत्कालीन प्रशासकीय अधिकृत सुमन थितललाई पनि सचेत गराउन सिफारिस गरेको छ। आयोगले उपेन्द्र यादव, राजेन्द्र महतो, अमरेश कुमार सिंह र देव गुरुङ लगायतका नेताहरूको उत्तेजक भाषण पनि घटना गराउन सहायक देखिएको ठहर गर्दै आयोगले ती नेताहरूको पनि ध्यान आकर्षण गराउन भनेको छ।
भेरी खबरमा खबरको सिलसिला जारी नै छ। लीला भने यो विश्राम। तपाईँ अहिले सबैको मन सुने रेडियो भेरीमा भेरी खबर सुनिरहनु भएको छ। अब बाँकी खबर। सुर्खेतको गुमीमा हिजोबाट फागु महोत्सव सुरु भएको छ। महोत्सव ज्येष्ठ नागरिक मन बहादुर गुरुङले खेलको उद्घाटन गर्नुभएको हो। पाँच दिनसम्म चल्ने महोत्सवमा कृषि, लघु उद्योग लगायतका करिब 100 स्टलहरू रहने आयोजकको भनाइ छ। आयोजक गुमी चुली युवा जागरण क्लबका सल्लाहकार मधु गुरुङले महोत्सवमा पुरुष तथा महिला भलिबल, ब्याडमिन्टन प्रतियोगिता हुने जानकारी दिनुभयो। पुरुष भलिबल प्रतियोगिताको विजेताले 55,555 तथा उपविजेताले 35,000 हात पार्ने उहाँको भनाइ छ। यस्तै महिला भलिबलको विजेताले 20,000, उपविजेताले 10,000 पाउने छन्। कार्यक्रममा राष्ट्रिय स्तरका कलाकारको विभिन्न सांस्कृतिक कार्यक्रम पनि रहेको छ।
प्रधानमन्त्री पुष्पकमल दाहालले मधेस केन्द्रित दललाई समेत मनाएर अघि बढ्न सत्ता साझेदार कंग्रेस र प्रमुख प्रतिपक्ष एमालेका शीर्षस्थ नेतासँग आग्रह गर्नुभएको छ। तीन दलको बैठकमा प्रधानमन्त्री दाहालले मधेस केन्द्रित दलसँग थप छलफल गरी सहमति निकालेर मात्र अघि बढ्नुको विकल्प नभएको बताउनु भएको छ। उहाँले तत्कालका लागि मेची महाकाली अभियान स्थगित गरेर राष्ट्रिय समस्या समाधानमा केन्द्रित हुन एमालेलाई आग्रह गरेको उहाँको सचिवालयले जनाएको छ। प्रधानमन्त्रीले निर्वाचन स्थगित गरेर संविधान संशोधन प्रस्ताव अघि नबढाए एक सातामा सरकारलाई दिएको समर्थन फिर्ता गरेर आन्दोलनमा जाने मधेस मोर्चाले निर्णयका कारण आफू अप्ठ्यारोमा परेको गुनासो गर्नुभएको छ। बालुवाडा स्थित प्रधानमन्त्री निवासमा बसेको बैठकमा एमाले अध्यक्ष केपी ओलीले आफ्नै मुलुकमा कार्यक्रम गर्न नपाउनु विडम्बनापूर्ण भएको भन्दै यसकै बहानामा निर्वाचन रोक्न नपाइने बताउनु भएको छ। एमाले मेची महाकाली अभियान नरोकिने भन्दै भरपर्दो सुरक्षा व्यवस्था मिलाउन समेत माग गरेको छ। मोर्चा सहितको सहमति बनाउन थप छलफल गर्ने प्रधानमन्त्रीको प्रस्तावमा भने आफूहरूले सकारात्मक रूपमा लिएको एमाले नेता वामदेव गौतमले बताउनु भएको छ।
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई 5 बुधे ज्ञापन पत्र बुझाई 7 दिनभित्र पूरा नभए सरकारलाई दिएको समर्थन फिर्ता लिने जनाएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा मोर्चामा आबद्ध 7 दलका नेताहरूले प्रधानमन्त्रीलाई भेटी स्थानीय निर्वाचनका कार्यक्रम फिर्ता लिनु गर्नुपर्ने लगायतका माग गरेको छ। यस्तै संविधान संशोधन गरी आफूले उठाउँदै आएको मुद्दा सम्बोधन गर्नुपर्ने, स्थानीय तहका संरचनालाई देशको प्रदेशको क्षेत्राधिकारभित्र राखिनुपर्ने तथा सरकार गठन गर्दा भएको 3 बुधे सम्झौता कार्यान्वयन हुनुपर्ने मोर्चाको माग रहेको छ। सद्भावना पार्टीका सह अध्यक्ष लक्ष्मणलाल कर्णले सप्तरी घटनामा मारिएकालाई सहित घोषणा गरी मृतकका परिवारलाई राहत दिनुपर्ने र घटनाको छानबिनका लागि उच्च स्तरीय आयोग गठन गरिनुपर्ने माग समेत राखिएको बताउनु भएको छ। प्रधानमन्त्रीले मोर्चाका मागबारे सत्ता गठबन्धन र अरू दलसँग छलफल गरेर सम्बोधनको पहल गर्ने बताएको उहाँको प्रमुख राजनीतिक सल्लाहकार चक्रपाणी खनालले बताउनुभयो।
यस्तै सरकारले सप्तरी घटनामा ज्यान गुमाउनेको परिवारलाई 10,00,000 रुपियाँ दिने निर्णय गरेको छ। हिजो साँझ प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा सिंहदरबारमा सम्पन्न मन्त्री परिषदको बैठक यस्तो निर्णय गरेको हो। साथै बैठकले सम्पूर्ण घाइतेको उपचार खर्च सरकारले बिहोर्ने निर्णय पनि गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा बसेको बैठकले फागुन 23 गते सप्तरीमा भएको दुःखद घटनाको समीक्षा पनि गरेको छ। बैठकले सप्तरी घटनामा परि मृत्यु हुने नेपालीहरूप्रति दुःख व्यक्त गर्दै मृतकहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्नुका साथै मृतकका परिवारजन र आफन्तहरूमा समवेदना समेत प्रकट गरेको छ। बैठकले घटनाको सत्य तथ्य जाँचबुझ गर्न प्रधानमन्त्रीको सहमतिमा गृह मन्त्रालयले 3 सदस्यीय जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको छ। आयोगलाई 15 दिनसम्म प्रतिवेदन पेश गर्ने कार्यदेश दिएको छ। बैठकले शान्तिपूर्ण रूपमा भेला हुने, राजनीतिक गतिविधि गर्ने संवैधानिक अधिकारलाई कुण्ठित नगर्न र संयमतापूर्वक राजनीतिक गतिविधि गर्न सम्पूर्ण राजनीतिक दललाई अपिल गरेको संघीय मामिला तथा स्थानीय विकास मन्त्री हितराज पाण्डेले जानकारी दिनुभयो।
प्रमुख निर्वाचन आयुक्त अयोधी प्रसाद यादवले संयमित भएर राजनीतिक एजेन्डाका आधारमा अघि बढ्न सम्पूर्ण राजनीतिक दललाई आग्रह गर्नुभएको छ। काठमाडौँमा भएको स्थानीय निर्वाचन र सञ्चार सम्बन्धी कार्यक्रमको समापन गर्दै प्रमुख आयुक्त यादवले हिंसात्मक राजनीतिक गतिविधिबाट अलग भएर निर्वाचनको वातावरण बनाउन सम्पूर्ण राजनीतिक दललाई आग्रह गर्नुभएको छ। मधेसमा भएको आन्दोलनबाट निर्वाचन आयोगका कर्मचारी असुरक्षित भएको बताउँदै प्रमुख आयुक्त यादवले सुरक्षाको प्रत्याभूति गर्न सरकारसँग आग्रह गर्नुभएको छ। वैशाख 31 गतेका लागि तय स्थानीय तहको निर्वाचनमा जुट्न आग्रह गर्दै प्रमुख आयुक्त यादवले निर्वाचनबाट पछाडि फर्कन नसक्ने स्पष्ट पार्नु भएको छ।
नेपाली कंग्रेस आगरी गाउँका तत्कालीन उपसभापति स्वर्गीय ईश्वर सिंह ठकुरीको 45 दिनको श्रद्धाञ्जली सभा गरेको छ। सभामा सांसद लालबहादुर घलेले ठकुरीको निधनको निधनले पार्टीलाई अपूर्णनीय क्षति पुर्याएको भन्दै उहाँको योगदानलाई कदर गर्नुपर्ने बताउनु भएको छ। उहाँले अब स्थानीय निर्वाचनमा मुखमा आइसकेकाले निर्वाचनमा जुट्न पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभएको छ। कार्यक्रममा नेपाली कंग्रेस सुर्खेतका सभापति कमलराज रेग्मीले स्वर्गीय ठकुरीका अधुरा र अपुरा सपनाहरू पूरा गर्ने जिम्मेवारी अब युवा नेतृत्वमा आएको चर्चा गर्दै उहाँले थालेको कामलाई सबैले मिलेर पूरा गर्नुपर्नेमा जोड दिनुभएको छ। उहाँले काङ्ग्रेसले विकास निर्माणको कामलाई प्राथमिकतामा राखेर काम गरेको चर्चा गर्दै जनताको सेवामा लाग्न कार्यकर्तालाई आग्रह गर्नुभएको छ। कार्यक्रममा नेपाली कङ्ग्रेस सुर्खेतको कोषाध्यक्ष अनन्त पौडेल, दलित सङ्घ सुर्खेतका अध्यक्ष भीमबहादुर परियार, विष्णु शाही, विक्की बादी लगायतले आफ्नो भनाइ राख्नु भएको थियो।
भेरी खबरमा खबरको सिलसिला जारी नै छ। यसलाई भने यो अर्को विश्राम।
तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। भेरी खबरमा अब बाँकी खबर। सुर्खेतमा वन डडेलो रोकथाम तथा नियन्त्रण गर्ने सम्बन्धी पूर्व तयारी सुरु भएको छ। जिल्ला वन कार्यालय सुर्खेतले विरेन्द्रनगरमा गरेको वन डडेलो रोकथाम तथा नियन्त्रणको पूर्व तयारी गोष्ठीमा यस्तो जानकारी दिएको छ। कार्यालयले वनका कर्मचारीसँगै वन डडेलोबाट बढी जोखिममा रहेका उत्तरी जलाधार का 13 सामुदायिक वनमा पदाधिकारीलाई पूर्व सचेतना तथा रोकथामका उपाय बारेमा जानकारी दिएको छ। जिल्ला वन अधिकृत हेमराज विष्टले जिल्लामा गर्मीयाम सुरु भएसँगै वनमा आगलागीको जोखिम बढेको बताउनु भएको छ। उहाँले यस वर्ष आगलागी पूर्व नै सबै स्तरबाट पूर्व तयारी तथा रोकथामका लागि उपभोक्ता पनि जागरूक हुनुपर्ने बताउनु भएको छ। सामुदायिक वनका पदाधिकारीलाई वन डडेलो रोकथाम तथा नियन्त्रणका लागि कार्यालयले सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत जनाउनु भएको छ। गोष्ठीमा सहभागी सामुदायिक वनका पदाधिकारी आफ्नो समूहभित्र जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्ने, नयाँ अग्निरेखा बनाउने र पुराना अग्निरेखाको सरसफाई गर्ने बताएका छन्। कार्यक्रममा सहायक वन अधिकृत सूर्यप्रसाद शर्माले वन डडेलो सम्बन्धी सचेतना कार्यक्रम जिल्लाका अन्य क्षेत्रमा समेत आयोजना गरिने बताउनु भएको छ।
अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा महिला जेएसएच वीरेन्द्रनगर 10 रहेको दृष्टिविहीन छात्रावासमा सुर्खेत महिला जेसिस वर्ष 2017 राहत वितरण गरेको छ। श्रीकृष्ण संस्कृत तथा साधारण महाविद्राम अन्तर्गत रहेको छात्रावासमा 7 छात्राहरू रहेका छन्। महिला जेसिसले एक थान ग्यास चुलो छात्रालाई कपडा दैनिक उपभोग्य सामग्रीहरू सहयोग गरेको छ। सुर्खेत महिला जेसिसकी अध्यक्ष एकता बस्नेतले विगतदेखि छात्रावासलाई आवश्यक सामग्री सहयोग गर्दै आएको बताउनुभयो। कार्यक्रममा सुर्खेत महिला जेसिसका संस्थापक अध्यक्ष एवं नेपाली जेसिस पूर्व उपाध्यक्ष सीमा चन्दले सुर्खेत महिला जेसिसले दृष्टिविहीन छात्रावासमा सहयोगको सुरुवात गरेकोमा महत्त्वपूर्ण भएको बताउनु भएको छ। सुर्खेत महिला जेसिसले विगतका वर्षदेखि यस छात्रावासमा सहयोग गर्ने सुरुवात गरेको छ।
हरेक वर्ष झैँ यसपालि पनि विभिन्न कार्यक्रम गरी अन्तर्राष्ट्रिय महिला दिवस मनाइएको छ। वर्षनी महिलाका हक अधिकारको माग गर्दै महिला दिवस मनाउने गरेको गरिए पनि नेपालमा महिलाले अझै पनि निर्णायक तहमा महिलाको उचित प्रतिनिधित्व हुन नसकेको गुनासो गर्दै आएका छन्। सुनौ उहाँहरूको विचार आजको जनआवाजमा।
एक दुईजना महिलालाई राखिदिउन भन्ने थियो भने अब त्यो नभएर प्रत्येक पूर्वाधारदेखि लिएर प्रत्येक स्थानीय निकायका तह र तक्ताहरूमा महिला पनि पुरुष सँगसँगै सहकार्य गरेर जानुपर्ने भएको भएर दुवैलाई बराबरी सहभागिता बनाउन पर्यो र छोरीलाई पनि शिक्षा दिन पर्यो क्या। परिवारमा अभिभावकको कुरा गर्दा अनि राज्यको कुरा गर्दा अहिले अब त्यो 40-33% होइन, जति महिलाहरूको जनसङ्ख्या छ त्यसैको आधारमा समानुपातिक प्रतिनिधित्वको कुरालाई चाहिँ जोड दिनुपर्छ।
जबसम्म महिलाहरूको सहभागिता अर्थपूर्ण सहभागिता हुँदैन तबसम्म कुनै पनि कार्यक्रमहरू त्यति सक्सेसफुल हुँदैन, सफल हुँदैन। सहभागिता भन्नाले सहभागिता मात्रै हुनु हुँदैन, त्यसमा उसको अर्थपूर्ण सहभागिता हुन जरुरी छ। किनभने ऊ मेजर 5 गएर डिसिजन पावर उसको निर्णय प्रक्रियामा उसले आफ्नो निर्णय राख्न सक्ने खालको क्षमताको महिला हुनुपर्छ। त्यसले गर्दा स्थानीय स्तरदेखि नै महिलाहरूको अर्थपूर्ण सहभागिता बनाएर आयो भने मात्रै हरेक कार्यक्रमहरू सफल हुन्छ भन्ने मेरो मान्यता हो।
अब स्थानीय स्तरमा महिलालाई निर्णायक तहमा राखिनु अनिवार्य छ, किनभने जबसम्म निर्णायक तहमा महिलाहरू सहभागिता हुँदैन तबसम्म त्यहाँको स्थानीय स्तरमा भएका हुने पूर्वाधारका विकासहरूको कुनै थाहा हुँदैन र त्यो क्षेत्रको एकदमै पछाडी परेका जनसङ्ख्याका महिलाहरूलाई पनि त्यसमा समावेश गरिनुपर्छ भन्ने मेरो मान्यता छ।
हाम्रो गाउँले पाउनुपर्ने विकास पायो कि पाएन भन्न जान्नको लागि उसको अधिकार छ, त्यसको लागि पनि स्थानीय विकासमा महिलाको समावेश हुनुपर्छ र कसरी गराउने भन्ने सन्दर्भमा घर परिवारले पनि सपोर्ट गरेर श्रीमानहरूले बाबाहरूले दाजुभाइहरूले पनि उहाँलाई सपोर्ट र समर्थन गरेर अगाडि बढ्न प्रेरणा जगाउनुपर्छ।
एकदमै अधिकार हनन भएको कुरालाई चाहिँ यो हो भनेर एडभोकेसी गर्न सक्नुपर्छ, बल्ल मात्र महिलाहरू चाहिँ एकदम निर्णायक तहमा पुग्न सक्छ। यो पुर्याउनको लागि चाहिँ मलाई एउटा परिवार समाज के अरे परिवारको व्यक्ति लगायत आफू पनि एकदमै सक्षम भएर उत्प्रेरणादायक भूमिका निर्वाह गर्नुपर्छ र मात्रै एउटा सहभागिता चाहिँ अर्थपूर्ण हुन्छ, भाषणले मात्रै हुँदैन।
यस्तै अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा सुर्खेतको पामका गाउँ विकास समितिका 9 ओडामा एकल महिलालाई दोसला उडाएर सम्मान गरिएको छ। कार्यक्रममा बाल विवाह अन्तर्गत हुने पीडा सम्बन्धी नाटक समेत प्रदर्शन गरिएको थियो। कार्यक्रममा स्थानीय महिला तथा गाउँका अगुवाको सहभागिता रहेको स्थानीय उषा राणाले जानकारी दिनुभयो।
र भेरी खबरमा अब केही विदेशको खबर। विश्वका शक्तिशाली व्यक्ति र निकायका गोप्य दस्तावेज सार्वजनिक गरेर तहल्का मचाएको विकिलिक्सले अमेरिकी गुप्तचर निकाय सिआइएले विश्वभरका टेलिभिजन तथा टेलिफोन ह्याक गरेको दावी गरेको छ। विकिलिक्सले सिआइएले ह्याकिङका लागि प्रयोग गर्ने गरेको साइबर हतियारको सूची समेत सार्वजनिक गरेको छ। यसमा बिजोन विन्डोज एन्ड्रोइन्ज त्यस्तै जाइओएस र लाइनक्स कम्प्युटर तथा इन्टरनेसनल राउटरलाई पनि निशाना बनाउन सक्ने भाइरस पनि रहेको कुलेक्सले जनाएको छ। टेलिभिजन तथा टेलिफोन ह्याकिङका लागि प्रयोग गर्ने कोही सफ्टवेयर भने सिआइएले आफैले तयार गरेको कुलेक्सले दावी गरेको छ। यस्तै बेलायतको एमआई फाइबरले सामसुङ टेलिभिजनलाई ह्याक गर्न मिल्ने सफ्टवेयर बनाउन सिआइएलाई सहयोग गरेको पनि विकिलिक्सको भनाइ छ। सिआइएले 2014 सामसुङको F800 सिरिजको स्मार्ट टेलिभिजन ह्याक गरेको र एप्पल फोनमा पनि आक्रमण गरेको आरोप विकिलिक्सको रहेको छ। विकिलिक्सले निकै संवेदनशील प्राविधिक विधि बाहेकका बारेमा जानकारी सार्वजनिक गरेकाले सिआइएका लागि यो निकै समस्यापूर्ण हुन सक्ने विश्लेषकले बताएका छन्। सिआइएका प्रवक्ताले भने विकिलिक्सले सार्वजनिक गरेको दस्तावेजका बारेमा आफूहरूले केही प्रतिक्रिया नदिने बताएका छन्।
इस्लामिक स्टेट आइएसका लडाकुले अफगानिस्तानको राजधानी काबुलमा रहेको सबैभन्दा ठूलो सैनिक अस्पतालमा गरेको आक्रमणमा परेर 30 ज्यान गएको छ। एक आक्रमणकारीले आत्मघाती विस्फोट गराएपछि अस्पतालमा गोलाबारी भएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। डक्टरको भेषमा आएका आक्रमणकारीले अस्पतालमा गोलाबारी गरेका हुन् अफगानिस्तानका राष्ट्रपति अशरफ घानीले 400 अस्पतालमा मानवीय गम्भीर धक्का लागेको बताउनु भएको छ।
र भेरी खबरको अन्त्यमा अब एउटा खेल खबर। नेपालगञ्जमा आजदेखि हुने दोस्रो टुबक नेपालगञ्ज गोल्ड कप फुटबल प्रतियोगिता ए डिभिजनका 8 समूहको सहभागिता रहने भएको छ। अखिल नेपाल फुटबल सङ्घ बाँकेको आयोजनामा हुने प्रतियोगितामा मनाङ मर्स्याङदी, सङ्केटा, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको विभागीय टोली रहेका छन्। यस्ता नेपालगञ्ज 11, रूपन्देही 11, सुदूरपश्चिम 11 सहभागिता रहने आयोजकले जनाएको छ। प्रतियोगितामा प्रथम हुने टिमलाई ₹5,00,000 र दोस्रो हुनेलाई ₹2,51,000 उपलब्ध गराइने सङ्घका जिल्ला अध्यक्ष भोजराज शाहीले बताउनु भएको छ। नकआउटका आधारमा खेलाइने प्रतियोगिता चैत्र 4 गतेसम्म जारी रहने पनि बताएको छ। यस्तै अखिल नेपाल फुटबल सङ्घ एन्फाको आयोजनामा एवं सुर्खेत जिल्ला फुटबल सङ्घको समन्वयमा हिजोदेखि सुर्खेतको वीरेन्द्रनगरमा एन्फा रेफ्री कोर्स सुरु भएको छ। फागुन 29 गतेसम्म चल्ने रेफ्री प्रशिक्षणमा विभिन्न 7 जिल्लाका गरी 35 सहभागिता रहेको छ। प्रशिक्षणको उद्घाटन गर्दै एन्फाका वरिष्ठ उपाध्यक्ष मणि कुँवरले विकेन्द्रीकरणको सिद्धान्त अनुसार एन्फाले आफ्नो कार्यक्रमलाई जिल्ला जिल्लासम्म पुर्याउन थालेको बताउनु भएको छ। अब संहिता र विकेन्द्रीकरणको सिद्धान्त अनुसार एन्फाले आगामी आफ्नो कार्यक्रम र गतिविधि गर्ने उहाँको भनाइ छ। अब खेलाडी मात्र उत्पादन गर्ने नभई फुटबलसँग सम्बन्धित दक्ष प्राविधिक जनशक्ति पनि उत्पादनलाई पनि प्राथमिकता दिएको उहाँको भनाइ छ। 5 विकास क्षेत्रमा रेफ्री कोर्ससँगै अब प्रशिक्षकको प्रशिक्षण पनि आयोजना गरिने वरिष्ठ उपाध्यक्ष कुँवरले जानकारी दिनुभएको छ। यस्ता जिल्ला खेलकुद विकास समितिका अध्यक्ष चन्द्रकुमार गिरीले 8 राष्ट्रिय खेलकुद गर्ने जिम्मेवारी मध्यपश्चिमको भएकाले राष्ट्रिय खेलकुद अन्तर्गतको फुटबल प्रतियोगिता सुर्खेतमा नै गर्न तयारी गर्न इन्फालाई आग्रह गर्नुभएको छ। सुर्खेत जिल्ला फुटबल सङ्घका अध्यक्ष गोवर्धन खड्काले सुर्खेतमा फुटबल प्रतिको लगाव र धेरै भएकाले त्यसै अनुसारको पूर्वाधार निर्माण गर्नुपर्ने आवश्यकता भएको बताउनु भएको छ। उपाध्यक्ष जनक रावलले फुटबलको विकासमा पछाडि परेको सुर्खेत लगायत पश्चिमी जिल्लाहरूलाई प्राथमिकतामा राखेर गतिविधि गर्नुपर्नेमा जोड दिनुभएको छ। अखिल नेपाल फुटबल सङ्घको आयोजनामा भएको सुर्खेत जिल्लाका एन्फाको पहिलो कार्यक्रम कार्यक्रममा रूपमा रेफ्री कोर्सको आयोजना गरेको संघका महासचिव गणेश कुमार कार्कीले जानकारी दिनुभयो।
खेल खबर सँगै बिहानको भेरी खबर सकियो। जानुभन्दा पहिले अहिलेसम्मका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
महिलालाई शिक्षा र अवसर दिनुपर्ने सरकारवालाको माग, आर्थिक सशक्तिकरणमा जोड।
जङ्गली हात्तीको आक्रमणमा परि बर्दियामा एकजनाको ज्यान गयो, निकुञ्जले जनधनको सुरक्षा गर्नुपर्ने स्थानीयवासीको माग।
मधेस केन्द्रित दललाई समेत मनाएर अघि बढ्न सत्ता साझेदार कङ्ग्रेस र प्रमुख प्रतिपक्ष एमालेका शीर्ष नेतासँग प्रधानमन्त्रीको आग्रह, मोर्चाले सरकारलाई 7 दिनको समय दियो।
अमेरिकी गुप्तचर निकाय सिआइएले विश्वभरका टेलिभिजन तथा टेलिफोन ह्याक गरेको विकिलिक्सको दावी, आफूले केही प्रतिक्रिया नदिने सिआइएका प्रवक्ताको भनाई।
र नेपालगञ्जमा आजदेखि नेपालगञ्ज गोल्ड कप फुटबल प्रतियोगिता हुने, ए डिभिजनका 8 टोली भिड्ने।
हवस् त अहिलेलाई बिहानको भेरी खबर सकियो। तपाईँ हाम्रो भेट अहिले बिहान 8 बजेको भेरी हाइलाइट्समा हुने नै छ। तबसम्मका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीसँगै डिलु र सुचित्रा बिदा हुन्छौँ। ताजा समाचार स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्कार।